اهل بيت اثار عليهم السلام كي ازمت بر درود بيجيغا محمد وال محمد. اللهم صل على محمد وال محمد وعجل فرس. ایک بار پھر وقت کے امام کی حضور ادائے احترام کے لیے درود بھیجیں محمد و آل محمد پر. اللهم صل على محمد و آل محمد و حجز فرج. فاتحه. بسم الله الرحمن الرحيم، الحمد لله رب العالمين، الرحمن الرحيم، مالك يوم الدين، اياك نعبد واياك نستعين، اهدنا الصراط المستقيم صراط الذين انعمت عليهم غير المغضوب عليهم ولا الضالين. صلى الله عليه وردك درود بيتك محمد وآل محمد. صل على محمد محمد وأجل فرجه. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين حبيب إله العالمين أبي القاسم محمد. اللهم صل على محمد وآل محمد وعلى آله الطيبين الطاهرين، سيما بقية الله في الأرزين. قال الله تعالى في كتابه الكريم: بسم الله الرحمن الرحيم. أم حسبت أن أصحاب الكهف والرقيم كانوا من آياتنا عجبا. درود بھیجئے گا محمد و آل محمد پر. صلی علی محمد و آل محمد و عجل فرجہم. خدا نے متعلقہ انتہائی لطف کرم ہے، اس نے ہمیں ابدی زندگی کی بہتری کے لیے دین کی ہدایت نصیب فرمائی، قرآن اور اہل بیت اطہار علیہ السلام کی رہنمائی نصیب فرمائی. خدا کا انتہائی شکر ہے کہ اس نے ہمیں سید الشہداء کی محبت سے نوازا ہے اور اس فرش عزا پر بیٹھنے کی سعادت نصیب فرمائی. اللہ کی دی ہوئی تمام نعمتوں کا شکر بجا لانے کے لیے اور وقت کے امام کے حضور ادائے احترام کے لیے، ان کی نظر لطف کو حاصل کرنے کے لیے، ان کے ظہور کی تعجیل کی دعا کے لیے ایک بار پھر مل کر درود بھیجے گا محمد و آل محمد پر. ما صلی علی محمد و آل محمد و عجل فرجہ. پروردگار عالم نے انسانوں کو کسی معمولی کام کے لیے خلق نہیں کیا ہوگا، یہ وہ بنیادی ترین اصل ہے جو تمام ادیان کے لیے ایک بنیاد بنتا ہے. دین کی بنیادیں ظاہر ہے کہ اصول عقائد کے اوپر ہیں، اور اصول عقائد میں پہلا عقیدہ توحید کا. توحید کا عقیدہ نہ صرف اللہ کی وحدانیت ہے بلکہ اللہ کی اوصاف کے اوپر مشتمل، اللہ کی اوصاف جو ہر صفت کمال کے اوپر ہے، اور ان اوصاف میں سے ایک صفت اس کی حکمت ہے کہ خدا تعالی حکیم ہے، مقصد سے اس نے کام کیا ہے، اور یقیناً خدا تعالی نے جس مقصد سے کیا ہوگا وہ کوئی چھوٹا مقصد نہیں رہا ہوگا. یہ کہ انسان نہیں معلوم پہلے زمانے میں کسی سفر کے لیے جانوروں کو استعمال کرتا تھا، پھر بعد میں وہ گاڑیوں کو استعمال کرے، اور پتہ نہیں فلائنگ ٹیکسیز کو استعمال کرے، یہ زندگی کا ہدف نہیں ہوگا. पहले इंसान एक मंजिला घर में था, फिर चार मंजिला घर में था, फिर 100 मंजिला बिल्डिंग के अंदर चला जाए, ये भी मकसद नहीं रहा होगा। पहले 60 साल ज़िंदगी गुजारता था, फिर 90 साल ज़िंदगी गुजार ले ज़मीन के ऊपर, ये भी मकसद नहीं रहेगा। खुदा तुमसार ने किसी बहुत आला मकसद के लिए खल्क किया होगा। एक जो मुश्किल हम दीनदारों के साथ आती है, वो दीन को उसकी गहराई में ना समझना और दीन को सिर्फ जाहिर जाहिर में समझ के उस पर अमल करते हुए सारी ज़िंदगी गुजार देना। एक मिसाल आपकी खिदमत में अर्ज़ करता हूँ, अब इस दफ़ा ज़रा जोश से दुरूद भेज दीजिएगा, दुरूद भेजेगा मोहम्मद मोहम्मद मोहम्मद। बाहर सर्दी कोई इतनी ज़्यादा नहीं थी, यानी ऐसी नहीं थी कि इंसान का दुरूद ही जम के रह जाए कहीं, इससे तो कमी थी, लेकिन पता नहीं क्या वजह रहती है बाद वक़्त। आप लोग जाहिर मोहम्मद मोहम्मद, अरे आप लोग तो पूरा हफ्ता हो गया काम करते, पूरा हफ्ता 3 दिन हो गए काम करते हुए, जाहिर है कि काफ़ी वक्त हो गया है। बहरहाल तो तभी है फिर तो, लेकिन ये है कि जब आप दीन का कोई काम करें तो कुछ ऐसे अंदाज में करें कि कोई देखकर आपको ये ना सोचे कि इन लोगों को क्या हो गया, देखकर कोई आपको इंस्पिरेशन ले। मैं हमेशा अपनी ज़िंदगी में सोचता हूँ दीन का काम, एक उर्दू में इस्तिलाह इस्तेमाल करते हैं जो फारसी से ली गई है, कसम पुरसी के आलम में मत करो। दीन का काम एक होता है ना, एक आदमी कोई दीन का काम कर रहा होता है, इतनी कसम पुरसी के आलम में, मसलन बिल्कुल ऐसे जैसे चार पहियों की एक कुर्सी में एक टूटा हुआ है और वो दीन उसके ऊपर चल रहा है, ये नहीं करना चाहिए। दीन का काम ज़रा तरीके से करे इंसान, और मसलन ऐसे करे कि देखने वाला कहे कि हाँ कोई काम हो रहा है, यहाँ पे लोगों का इंटरेस्ट है, उसकी खातिर काम करने आए। तो माशाल्लाह आपके अंदर एक जोश है, आपके अंदर एक जज्बा है, खुदा ने मुताल उस जोश और जज्बे को और ज़्यादा इस्तेहकाम नसीब फरमाएगा इंशाअल्लाह। एक बार फिर दुरूद भेजेगा मोहम्मद आले मोहम्मद, सल्ले अला मोहम्मद आले मोहम्मद वअज्जिल फरज। कई दफ़ा मेरे जहन में ये सवाल आता रहा और दोस्त अहबाब भी कहीं ना कहीं इसको पूछते भी हैं, और वो ये है कि भाई मौलाना ये सब जब जन्नत में चले जाएंगे इस उम्मीद के साथ कि इंशाअल्लाह चले ही जाएंगे, तो वहाँ पर होगा क्या, और जो कुछ हमने सुना है ये कब तक होता रहेगा। अच्छा, वो जो हमने सुना है वो क्या है, वो ये कि हम जन्नत में जाएंगे इंशाअल्लाह, और वहाँ पे जनाब अली बस ये जो लोगों के जहन में है वो ऐसा ही है। मसलन दुनिया में 5 स्टार होटल होते हैं, आप 3 स्टार और बढ़ा लीजिए, उसके 5 स्टार और बढ़ा लीजिए, तो लोग ऐसे सोच रहे हैं। तो वो सोच रहे हैं भाई जन्नत में जाएंगे, वहाँ पे बाग हैं, वहाँ पे अंगूर हैं, अनार हैं और सेब हैं और ये है और वो है, नहरें हैं, ये सब बातें। अच्छा, उसके बाद एक दिन बड़ा मज़ा आएगा, दूसरे दिन बहुत मज़ा आएगा, 1 साल तक, 2 साल, 5 साल, 50, 100, 500, 1,000, खालिदीन फिया, कब तक मज़ा आएगा भाई, क्या होगा। तो मज़ा को ये सोचने में मजबूर हो जाता है कि शायद खुदा हर 100 साल के बाद मेमोरी अरेज कर देगा, एक नई मेमोरी दे देगा, चलो फिर से मज़े में लग जाओ। यानी हम लोगों की ज़िंदगी में जो दीन की इंटरप्रिटेशन है वो जन्नत तक पहुंचने तक तो कुछ चैलेंजिंग है, उसके बाद से फारिग। अब आप खुद सोचिएगा क्या खुदा ये करेगा, क्या खुदा ऐसी जन्नत में भेजेगा जहाँ पर इंसान को गोया हर रोज़ एक नया मज़ा ही मिलता रहे, तब भी सिर्फ मज़े ही लेने के लिए। तो अब खुदा की जो मिसाल के तौर पर आला तरीन मखलूक़ात हैं, अगर हम उनको देखें तो वो जो मखलूक़ात हैं उनमें एक नुक्ता मुझे समझ में आया चंद दिन पहले, और वो ये है कि भाई ये जो मखलूक़ात हैं जो गोया दुनिया में भी रहते हैं तो जन्नत के करीब ही रहते हैं, ये जो मखलूक़ात हैं ये सिर्फ लेने वाली नहीं है, ये देने वाली है। तो मुझे ये बात बहुत दिमाग में चुभने लगी कि ये जो हम जन्नत को सोच रहे हैं ये लेने वाले एंड का सोच रहे हैं, بعید ہے خدا نے ایسی جنت میں بھیجا ہو جس میں دینے کا کوئی اینڈ ہی نہ ہو. خدا نے یہاں بھی پسند نہیں کیا. یہاں بھی کوئی انسان اگر جیے اس بات کے اوپر کہ میں نے صرف لینا ہے تو اسلام کے حساب سے اچھی زندگی ہے کیا؟ صرف لینے والا نہیں, اسلام کے حساب سے اچھی زندگی کیا ہے؟ دینے والا. جس کو یہاں پسند نہیں کر رہا جنت میں کیا پسند کرے گا؟ تو مجھے سمجھ میں آتا ہے کہ ہم شاید ایک بیسک پوائنٹ مس کر رہے ہیں, اور وہ کیا, ہم یہ سمجھ رہے ہیں کہ ہم ایک خاص ٹائم کے بعد صرف لینے والے اینڈ کے اوپر ہوں گے اور دینے والا کوئی اینڈ یہاں پر نہیں ہوگا, جو مجھے بہت مشکل لگ رہا ہے. مجھے لگ رہا ہے کہ نہیں, آخرت میں بھی دینے کا کوئی اینڈ ہوگا, ورنہ بہت ساری طبیعتوں کے اوپر, بہت سارے لوگوں کی جو مزاج کے اوپر, وہ دینے والا اینڈ نہ ہو تو لائف کا مزہ ہی نہیں ہے. پھر لائف کا مزہ ہی نہیں ہے. اب آپ تصور کیجئے, ایک مثال, مثلا بھائی ہم اور آپ جو یہاں پر ہیں, ہم زندگی گزار رہے ہیں, ہم میں سے اکثر لوگ ایسے ہیں الحمدللہ, وہ یہ کہ اگر وہ اپنی زندگی سے کسی دوسرے کو کوئی اچھا رزلٹ نہ دیں تو اپنی زندگی میں کمی احساس ہوتی ہے. یہ جو آپ دیکھتے ہیں ونٹر کے اندر لوگوں کے اندر ڈپریشن بڑھ جاتا ہے یہاں پر, یا مثلا لائف کے اندر اوور آل یہاں پہ ڈپریشن زیادہ ہے, اس کی ایک وجہ شاید یہ ہے کہ لوگوں کی زندگیوں میں لینے والا اینڈ ہے, دینے والا اینڈ اتنا اچھا نہیں ہے یہاں پہ. اور خدا نے انسان کی بنائی زندگی ایسی ہے کہ یہ دے کر خوش ہوتا ہے, اصلی خوشی اس کو ملتی ہے. اصلی خوشی لے کے نہیں ہے, اصلی خوشی کہیں دینے میں ہے. تو یہ جو انسان کی طبیعت ہے, یہ طبیعت اس کو آخرت میں بھی دیے بغیر نہیں بیٹھنے دے گی, یہ وہاں پہ بھی دے گا. اب آپ خود تصور کریں. اور میں تھوڑا سا اس کو ایک دو جملے میں اور بڑھاؤں, وہ یہ کہ بھائی یہ جو کوئی کسی کو شفاعت کروائے گا, یہ لینا ہے یا دینا ہے؟ دینا ہی ہے نا. تو بڑے لوگ وہاں پر بھی لینے والے ہیں یا دینے والے ہیں؟ دینے کا اینڈ ہے. ہم لوگ یہ سمجھ رہے ہیں جنت کے باغوں میں لینے کا اینڈ ہے, دینے کا وہاں پر کچھ نہیں ہے. بعید ہے ایسا. خدا نے وہاں پہ بھی دینے کا نظام رکھا ہوگا, ورنہ طبیعتوں کے اوپر جو اعلیٰ انسانی طبیعت ہے وہ اس پہ خوش نہیں رہے گی کہ صرف لینے والے کے اوپر جائے. یہ بالکل ایسے جیسے آپ آیت اللہ مرحوم بہجت کو اٹھائیں اور ان کو کسی 5-star ہوٹل میں بٹھا دیں اور کہیں حاجی آگا آپ یہاں پر بیٹھ جائیے, 1 مہینے تک آپ کو کوئی ٹچ نہیں کرے گا. خوش رہیں گے؟ نہیں. کیوں؟ کہیں گے نہ کسی کا فائدہ, نہ کسی کو میں علم دوں, نہ کسی کو ہدایت دوں, یہ 5-star ہوٹل میں بیٹھ کے میں کیا کروں گا. طبیعت انسانی ایسی ہے. تو وہ آخرت میں طبیعت ایسی ہو جائے گی, خود غرضی کے اوپر مائل ہو جائے گی. آخرت میں تو انسان کے جوہر اور کھولیں گے, نہ کہ وہ اندر خود غرضی کے اوپر مائل ہو جائے. تو مجھے لگ رہا ہے کہ ہم آخرت کے بارے میں شاید مس انڈرسٹینڈنگ میں, کہ اور بھی کئی جگہ پر ہیں لیکن اس میں بھی ہم ایک مس انڈرسٹینڈنگ میں آ رہے ہیں. درود بھیجے گا محمد و آل محمد پر. صلی علی محمد و آل محمد و اجل فرج. بس اب چونکہ ایک دو دن ہی باقی ہیں, آج کا وقت ہے اور اس کے بعد کل کا وقت اور معاملہ ختم, تو اس حساب سے تھوڑا سا جلدی سے بڑھتے ہوئے, یہ جو ابھی بات ہوئی آپ کی خدمت میں کہ انسان کی زندگی میں صرف لینا خوشی نہیں لاتا بلکہ دینا خوشی لاتا ہے, تو یہاں سے ایک اور بات ہمیں سمجھ میں آتی ہے, اور کل بھی اس کی طرف اشارہ ہوا, وہ یہ کہ انسان کی زندگی قوانین کے اوپر بنی ہوئی ہے. اگر آپ ان قوانین کو سمجھ لیں, آپ کی زندگی مزے کی زندگی ہے, بہترین زندگی ہے. اب مثال کے طور پر ان قوانین سے مطلب کیا ہے, چونکہ یہ بات یہاں تک آئی تو اب میں آپ کی خدمت میں یہ بھی عرض کرتا چلوں. میں اپنی زندگی میں اس عنوان سے کہ بھائی اپنے لیے بھی تو انسان کوئی پلان بناتا ہے کہ بھائی اپنی زندگی میں کیا پلان بنائے, تو میں نے بہت پلان بنائے کہ بھائی مجھے زندگی میں چاہیے کیا ہے اور کس وقت کیا چاہیے. یہ بھی بہت امپورٹنٹ ہے. بعض اوقات ایسی چیزیں انسان کو مل رہی ہوتی ہیں, اس وقت ملنے کا کوئی فائدہ نہیں ہوتا. اب آپ خود تصور کیجئے, جس کی عمر 80 سے اوپر ہے, اگر آپ اس کو ہر روز ایک مرغے مسلم کھانے کو دے بھی دیں تو وہ بیچارہ صرف حسرت میں یہی کہہ سکتا ہے کہ بھائی یہ اس وقت دیتے جب میرے دانت تھے, اب جب کہ سب فارغ ہو چکا ہوں تو اب یہ مرغے مسلم دینے کا مجھے کیا فائدہ ہوا. تو انسان کے ساتھ دو مسئلے ہیں, ایک تو ایک یہ ملے اور دوسرا مسئلہ یہ ہے کہ کب ملے. اچھا ایک اور مسئلہ بھی ہے, کوئی چیز کسی زمانے میں ملتی ہے بڑی خوشی دیتی ہے, لیکن کسی اور وقت کچھ اور چاہیے ہوتا ہے, वो जो चाहिए होता है वो आइडेंटिफाई कर लो, पहले से प्लान कर लो वो चाहिए क्या है। तो बहरहाल आप अपनी ज़िंदगी में इसको प्लान कर लीजिए, मैं उसके ऊपर नहीं जाऊंगा, उसमें बहुत वक्त लग जाएगा, मौजू से हम बाहर निकल जाएंगे। सिर्फ एक कानून आपकी खिदमत में अर्ज़ करना चाह रहा हूँ और इसको आगे बढ़ाते हैं। वो बात ये सादा सी है कि आपको ज़िंदगी में जो भी कुछ चाहिए, जो भी कुछ चाहिए, उसका एक सादा सा कानून है, वो दूसरों को देना शुरू कर दो। बस कानून ये, जो जिंदगी में चाहिए वो दूसरों को देना शुरू कर दो, और जो तुम अल्लाह के नाम पर दोगे खुदा बढ़ा बढ़ा के वापस लाएगा। ये खुदा का कानून है। तो अगर किसी को इज्जत चाहिए तो उसे चाहिए कि इज्जत दे दे, किसी को खुशी चाहिए उसे चाहिए खुशी दे। और अब इसी कानून का दूसरा साइड भी है, और वो ये क्या है, वो ये कि देखो अगर गलत चीज़ें दोगे ना तो ये गलत चीज़ें भी तुम्हारे पास ही आएंगी। बस अगर मैं किसी को गम दूंगा तो क्या होगा, गम भी आएगा मेरे पास, कम होके आएगा या बढ़ के आएगा, बढ़ के आएगा, कानून हमेशा बढ़ने पर है। तो मिसाल के तौर पर अगर मैंने किसी को एहतराम दिया तो क्या होगा, मेरे पास एहतराम आएगा, अगर इज्जत दूंगा इज्जत आएगी। नाऊज़ु बिल्लाह मैंने किसी को मकारी दी तो क्या आएगा, मकारी दोगे मकारी आएगा, जो बोगे वही काटोगे, वही काटना और क्या होना। तो ये एक बहुत बड़ा कानून है इस ज़िंदगी का। तो इसमें पैसा भी थोड़ा बहुत आ जाता है, लेकिन पैसे की नीयत से नहीं देगा, कोई पता चले जो लेना था वो भी नहीं आया और जो देना था वो तो चला ही गया। लेकिन अगर कोई पैसा भी अल्लाह की राह में देगा वो भी आएगा। सदक़े की माहियत ही यही है, सदक़े की नौयत यही है। तो बहरहाल ये एक छोटा सा कानून हो गया। अब इस कानून के तहत इंसान को बहुत सारी चीज़ें सीख लेनी चाहिए, और सीखने के लिए जगह कौन सी, बेहतरीन जगह रिवायात। जो कवानीन दुनिया कश्फ नहीं कर पाई है वो कवानीन अहले बैत ने 1400 साल पहले रिवायात में बयान कर दिए। अब मैं आपकी खिदमत में एक रिवायत अर्ज़ करता हूँ, और इसमें एक कानून है, बहुत नफीस कानून, दुरूद भेजेगा मोहम्मद व आले मोहम्मद पर। ये रिवायत भी नहजो बलागा में मौजूद है, और हिकमत नंबर 82 में, हिकमत नंबर 82 कलिमात क़सार में 82 नंबर है ये। अब मैंने आपकी खिदमत में नंबर्स के सिलसिले में कई दफ़ा अर्ज़ कर दिया कि ये बाज़ जगहों पे मुख्तलिफ हो सकते हैं, तरतीब मुख्तलिफ होती है। तो ये 82 का मतलब है, आप इसके अतराफ़ में भी देख लीजिएगा। तो इमाम ने फरमाया, एक दफ़ा इमाम अमीरुल मोमिनीन की ज़ात पर दुरूद भेजेगा मोहम्मद व आले मोहम्मद पर, इमाम ने फरमाया तुम तीन चीज़ें सही करो, खुदा तुम्हारी तीन चीज़ें सही करेगा। लेकिन अंडरस्टैंडिंग क्या है कि कौन सी चीज़ सही करूं तो खुदा क्या सही करेगा। अब मिसाल के तौर पर इमाम ने फरमाया मन असलहा मा बैनहू व बैन अल्लाह असलहल्लाह मा बैनहू व बैन अन्नास। जो अपने और इंस अल्लाह के दरमियान रबते को सही करेगा, खुदा उसके और इंसानों के रबते को सही कर देगा। जो अपने और अल्लाह के रबते को सही करेगा, अल्लाह उसके और इंसानों के रबते को सही कर देगा। अच्छा, अब यहाँ पर एक गहराई हो गई। एक तो बात सादा सी समझ में आ रही है, वो ये कि हम इंसान दूसरे इंसानों को खुश करने पे इतना मर रहे हैं, पता नहीं कौन कौन से काम इस काम के लिए करते हैं कि दूसरे इंसानों को खुश करें। अच्छा, ये कहाँ हमें नज़र आता है, सबसे ज़्यादा जो नज़र आता है वो शादी ब्याह में नज़र आता है। पता नहीं कितने माकूल नामाकूल काम इसलिए किए जाते हैं कि लोग क्या कहेंगे। पता नहीं कितनी ऐसी चीज़ें ज़िंदगी में हम लोग कर रहे होते हैं जिनका वाहिद आर्गुमेंट ये होता है कि लोग लोग। तो इमाम फरमा रहे हैं तुम लोगों की जो इतनी परवाह कर रहे हो, इसको सही कर रहे हो, करना चाह रहे हो, कर लो, लेकिन इसको सही करने का रास्ता कहाँ पर है। इसको सही करने का रास्ता ये नहीं कि तुम लोगों को खुश करने की कोशिश करो, इसको सही करने का रास्ता ये है कि खुदा को खुश करने की कोशिश करो। अगर तुम खुदा के ऊपर मेहनत करो, खुदा के साथ अपने रबते को सही कर लो, तो खुदा उन मुताल बंदों के साथ तुम्हारे रबते को सही कर देगा। अलबत्त इसमें एक थोड़ी सी डिटेल और ऐड कर दूँ, वो ये है कि उसूली तौर पर आप अपनी ज़िंदगी में अल्लाह के दुश्मनों को खुश करने की कभी कोशिश मत कीजिए। اگر آپ کے اور میرے دل میں یہ خواہش ہے نا کہ اللہ کے دشمن ہم سے خوش ہو جائیں, تو پھر ہمیں بھی خدا کی دشمنی پہ جانا پڑے گا. یہ جو خدا ہمارے اور بندوں کے تعلقات کو صحیح کرے گا, یہ اپنے دشمنوں کے ساتھ ہمارے تعلقات کو صحیح نہیں کرے گا, ورنہ ہمیں تو خود خدا کا دشمن بننا پڑ جائے گا. یہ خدا ہمارے اور اپنے بندوں کے ساتھ تعلقات کو صحیح کرے گا. یعنی کیا مطلب؟ اگر آپ دیکھیں نا, آپ کے دوستوں کی فہرست میں مومنوں کی, ٹرو مومنین واقعا جو اللہ کے ایمان رکھنے والے, ان کی تعداد بڑھ رہی ہے, اس کا مطلب یہ ہے کہ آپ کا خدا سے تعلق صحیح چل رہا ہے. اور خدا نہ کرے, نعوذ باللہ, اگر میں دیکھوں کہ بھائی میرے نزدیکی لوگ زیادہ تر وہ ہیں جن کے خدا سے تعلقات اچھے نہیں ہیں, تو آپ سمجھ جائیے گا کہ آپ کا بھی خدا کے ساتھ معاملہ کوئی بہت اچھا نہیں چل رہا ہے. اس کو جج کرتے رہیے. اب ہم لوگوں میں سے بہت سارے لوگوں کی خواہش یہ ہوتی ہے, مثلا میں فرض کریں اپنے آپ کے اوپر رکھ لیتا ہوں, میں نے پہلے دن بھی عرض کیا تھا, آپ لوگ مولویوں کے بارے میں الٹا سن کے بڑے خوش ہوتے ہیں, تو میں اپنے اوپر رکھ لیتا ہوں. مثلا میں خواہش یہ رکھوں کہ مومنین تو خوش ہوں, فاسقین بھی مجھ سے خوش ہوں. یہ خواہش اچھی خواہش ہے. اس کے لیے مجھے بھی فسق کے اندر جانا پڑے گا, نعوذ باللہ تعالی. یہ خواہش غلط خواہش ہے. مجھے چاہیے, اگر میرے دماغ میں یہ تھوڑا سا سخت لفظ فطور آ ہی رہا ہے نا کہ مجھے بندوں کو خوش کرنا ہے, بندوں کو خوش کرنا صحیح ہدف ہے ہی نہیں. ایسا بندوں کی حیثیت کیا ہے؟ بندے بھی فانی, دنیا بھی فانی, اس کے اندر خوشی, اس کے اندر شہرت, یہ سب فانی ہے. اس کو حاصل کر کے کرنا کیا ہے؟ لیکن اگر ایسی کوئی خواہش آ رہی ہے, تب بھی میں اپنے اندر دو فلٹر لگا دوں. نمبر ایک, بندوں میں سے فاسقوں کو خوش کرنے کی کوشش مت کرنا, ورنہ فسق اختیار کرنا پڑے گا. نمبر ایک. نمبر دو, بندوں کو خوش کرنے کی جگہ بھی خود بندے نہیں ہیں, خدا ہے. امام فرما رہے ہیں تم خدا کے ساتھ اپنے تعلقات کو صحیح کرو, خدا بندوں کے ساتھ تمہارے تعلقات کو صحیح کر دے گا. پھر فرمایا, وَمَنْ أَصْلَحَ أَمْرَ آخِرَتِهِ أَصْلَحَ اللَّهُ لَهُ أَمْرَ دُنْيَا, جو آخرت کے امور کی اصلاح کر لے گا تو خدا اس کے دنیا کے کاموں کو بھی صحیح کر دے گا. آخرت کے امور کو اگر کوئی اصلاح کرے گا تو خدا اس کے دنیا کے کاموں کو بھی صحیح کر دے گا. اچھا, یہاں پہ ہمارا بیہیویئر کیا ہے؟ جنرل بیہیویئر سوسائٹی کا الٹا. یہ سمجھ رہے ہیں ہم اپنی دنیا بنا لیں گے نا تو ہماری آخرت تو خیر بنی جائے گی. امام فرمائے نہیں, الٹا ہے. تم اپنی آخرت بناؤ. تو اپنی آخرت بناؤ گے تو تمہاری دنیا صحیح بنے گی. اچھا, اب ممکن ہے مجھ سے کوئی کہے, مولانا ہم نے بہت دیکھے جنہوں نے اپنی آخرت نہیں بنائی اور ان کی دنیا بن گئی ہے. صرف یہ پوچھنا, دنیا بننا کہتے کسے ہیں؟ کس کو کہتے ہیں دنیا بننا؟ آپ کی خدمت میں شاید یاد ہوگا کہ میں نے آپ کی خدمت میں عرض کیا تھا کہ ہم لوگ دنیا کی دولت کو رزق کہتے ہیں, رزق کہتے ہیں. تو میرا اپنے خیال ہے کہ ہمیں ایک فلٹر لگانا پڑے گا, دنیا کی دولت کب رزق بنتی ہے اور یہ کیسے پہچانوں کہ رزق ہے یا نہیں ہے. تو میں اس کے اندر اپنے لیے ایک پیرامیٹر رکھا ہے, وہ یہ کہ اگر میری بڑھتی ہوئی دولت, تخیلاتی ہے, میرے پاس نہیں ہے, مطمئن رہیے گا, لیکن اگر میری تخیلاتی دولت مجھے خدا کے نزدیک لے کر جائے تو یہ رزق ہے, اور اگر خدا کے نزدیک نہیں لے کے جائے تو یہ کوئی رزق وزق نہیں ہے, یہ صرف عذاب ہے, صرف مصیبت ہے. بس آپ کو دنیا میں فیسلٹیز مل رہی ہیں اور ان فیسلٹیز کے نتیجے میں اور آپ خدا کے نزدیک جا رہے ہیں, اس کا مطلب کیا ہے؟ یہ رزق ہے. لیکن اگر فیسلٹیز بڑھتی جا رہی ہیں اور ہم اور ہماری اولاد دنیا کی طرف جا رہی ہے, آخرت سے دور جا رہی ہے, اس کا مطلب کوئی رزق نہیں ہے, یہ سب دنیا کے امتحان میں جس میں ہم اور آپ پھنس گئے. اور نبی کا ایک فرمان اس قول کے بیان میں بڑا ہی نفیس فرمان, اللہ کے نبی سے بھی منسوب ہے اور دوسرے معصومین سے بھی منسوب ہے. فرمایا, علیک بالآخرہ تعتک دنیا ساخرہ. یہ فرمان بہت نفیس, بہت دقیق. فرمایا, تم آخرت کی پرواہ کرو, دنیا حقیر ہو کر تمہارے پاس آئے گی. درود بھیجے گا محمد وآل محمد. ما صلی علی محمد محمد. بھیا تھوڑی سی ہمت دکھا کے ذرا ایک اچھا سا درود بھیجے گا. ہاں ہاں ہاں. محمد آل محمد عجل فرج. آج بہت ٹھنڈک ہے, بہت ٹھنڈک ہے. اللہم صلی علی محمد و آل محمد عجل. دو دنیا کے امور کی اصلاح کرنا چاہتا ہے, وہ کہاں سے شروع کرے؟ پر میں آخرت سے شروع کروں, آخرت کی امور کی اصلاح کرو, خدا تمہاری دنیا کی امور کی اصلاح کرے گا. اور نبی کا فرمان عرض کر دیا, علیک بالآخرہ, تم آخرت کی پرواہ کرو, دنیا ذلیل ہو کر حقیر ہو کر تمہارے پاس آئے گی, اور اگر نہیں کی تو کیا ہوگا؟ پھر تمہیں حقیر ہو کر دنیا کے پیچھے بھاگنا پڑے گا. بہت سارے لوگ یہی کر رہے ہیں, آخرت کی بجائے دنیا کو سنوارنے کے چکر میں بیٹھ گئے, اور دنیا کو سنوارنے کے لیے آخرت کو کمپرومائز کر رہے ہیں, اور اس کے بعد پھر دنیا کے پیچھے بھاگنا بھاگنا, اتنا بھاگنا ہے کہ تھک تھک کے مر جاؤ گے, دنیا نہیں ملتی ہے. اور ایک اور مصیبت ہے, مل بھی جاتی ہے تو عزت نہیں دیتی, مشکل ہی ہے, سکون نہیں دیتی. دنیا کس لیے چاہیے تھی؟ سکون کے لیے. ان سب چیزوں کو بہت اچھی طرح دیکھیے گا, یہ زندگی کے قوانین ہیں, یہ زندگی کے قوانین, ان کو چیک کرتے رہیے. امام نے فرمایا, وَمَن كَانَ لَهُ مِن نَفْسِهِ وَائِذٌ كَانَ عَلِيهِ مِنَ اللَّهِ حَافِظٌ, اور جو اپنے نفس کے لیے وعظ کرے گا خدا اس کے لیے حافظ قرار دے دے گا. جو اپنے نفس کے لیے وعظ کرے گا, کیا مطلب اپنے نفس کے لیے وعظ کرے گا؟ خود اپنے نفس کا خیال کرے کہ میں گمراہ نہ ہو جاؤں. اگر کوئی ایسا کام کرے گا تو خدا کیا کرے گا؟ خدا اس کے لیے حافظ قرار دے دے گا, حفاظت کرنے والے قرار دے دے گا. غلطی بھی کر رہا ہوگا تو اس خدا کی طرف سے کوئی آ کے اس کو بتا دے گا کہ تم غلطی کر رہا ہو. یہ کب ہوگا؟ جب خود اپنے لیے وائز بنے, خود اپنا خیال کرے کہ میں نے گمراہی نہیں کرنی ہے. خدا حافظ قرار دے دیتا ہے. یہ بات شاید کہنے کی نہیں ہے, لیکن بہرحال کراچی میں مجھے ایک بندہ خدا ایسا بھی ملا جس کے پاس باقاعدہ کوئی شخص آ کر تعلیم دیتا تھا کہ میں آیا ہوں تمہارے سوالوں کا جواب دینے کے لیے, بتاؤ سوال کیا ہے. اور وہ جواب دیتا تھا ایک سال تک. میں وہ نہیں ہوں, کبھی سوچے گا کہ میرے پاس آتا تھا؟ میرے پاس کوئی نہیں آتا تھا, کوئی اور تھا, اس کے پاس آتا تھا بندہ خدا, سے ایک سال تک جواب دینے کے لیے آتا رہا. تو یہ سب دنیا میں ہو رہا ہے. اگر کوئی شخص اپنے نفس کے لیے وائز ہو, خدا حافظ قرار دیتا ہے. مولا کا فرمان ہے نجم بلاغا میں, تو تردد تو نہیں ہو سکتا نا اس کے اندر. درود بھیجے گا محمد و آل محمد پر, صلی علی محمد و آل محمد و عجل فرجہم. عزیزان محترم, یہ آپ کے سامنے عرض ہوا. اب چونکہ دن بہت ہی, یعنی ٹائم بہت ہی کم ہے, تو مجھے آپ کی خدمت میں دو روایتیں اور بیان کرنی ہیں. دو روایتیں میں بیان کر چکا ہوں, ایک تو امیر المومنین کا یہ فرمان جس کے اندر تین پہلو تھے وہ عرض کر دیے, اور ایک روایت اللہ کے نبی کی بیان کر دی, علیک بالآخرہ تأتیک الدنیا ساخرہ. اب دو روایتیں اور آپ کی خدمت میں عرض کرنی ہیں. دونوں روایتیں نبی خدا سے ہیں, اور دونوں روایتیں وسائل و شیعہ کے اندر ہیں, ظاہر ہے کہ محکم کتاب ہے. میں کوشش یہ کر رہا ہوں ان دنوں کے اندر جتنی بھی روایتیں آپ کی خدمت میں عرض کر رہا ہوں ان کو اوتھینٹک سورس سے لے کر آؤں. تو بہت ساری روایتیں تو خود نہج البلاغہ سے ہی بیان کی ہیں, جس کے اندر ظاہر ہے کہ کوئی شبہ نہیں ہے. وسائل و شیعہ مستند کتابوں میں سے ہے, اور مجتہدین اس کے اوپر بہت زیادہ اعتماد کر رہے ہوتے ہیں. اور اس میں سے نبی کا یہ فرمان آپ کی خدمت میں عرض کروں گا, اور نبی نے اس کے اندر پانچ اوصاف کی طرف اشارہ فرمایا. پانچ صفتیں انسان کے اندر ہونی چاہیے, اس کا ایک بیک گراؤنڈ ہے, اور اس کے بعد انشاءاللہ روایت. درود بھیجے گا محمد و آل محمد پر, صلی علی محمد و آل محمد و عجل فرج. اللہ کے نبی کے پاس بعض اوقات لوگ آتے تھے بڑے سادہ طبیعت کے, چھوٹی چھوٹی باتیں پوچھنے والے. مجھے ایسی روایتوں میں پڑھ کے بہت مزہ, لطف آتا, بہت لطف آتا. کیوں؟ مجھے لگتا ہے یہ ہم لوگوں کے لیے. ایک دفعہ ہوتا ہے نا, آنے والا کوئی ٹیڑھی ٹیڑھی باتیں پوچھتا ہے, بڑی فلسفیانہ ادھر ادھر کی, تو وہ مجھے لگتا ہے کہ یہ پتہ نہیں اس کا مقصد کیا ہے. لیکن بعض اوقات ایک آدمی آتا ہے, کہتا ہے اے اللہ کے نبی میں چاہتا ہوں خدا کو خوش کروں, کیا کروں؟ اللہ کے نبی کہتے ہیں یہ کرو. اس کو پڑھ کے بڑا مزہ آتا ہے کہ بھائی یہ لائف کو پریکٹیکلی ڈیولپ کرنے کے لیے روایت مل گئی. تو مثلا ایسے میرے ذہن میں آ گیا, ایک اللہ کے نبی کے پاس آیا اور اس نے کہا کہ اللہ کے نبی آپ کا دین ایسا ہے, سخت دین آپ کا. اللہ کے نبی نے فرمایا نہیں, میرا دین سخت نہیں ہے, तो उसने कहा कि नहीं सख्त है, आप क्या अल्लाह को खुश करो तो बंदे नाराज़ हो जाते हैं, बंदों को खुश करता हूँ तो खुदा नाराज़ हो जाता है। पता नहीं टोरंटो आ गया होगा बेचारा। तो वो कहने लगा कि अजीब मुश्किल है, आप क्या अल्लाह को खुश करो बंदे नाराज़ हो जाते हैं, बंदों को खुश करो खुदा नाराज़ हो जाता है। अल्लाह के रमीन फरमाए मैं तुमको बता दूंगा दोनों सही हो जाएंगे, दोनों खुश। तो उसने कहा कि हाँ अल्लाह के नबी आप फरमाएं। तो अल्लाह के नबी ने फरमाया कि तुम दुनिया में जोहद इख्तियार करो। दुनिया में जोहद इख्तियार करो क्या मतलब, ना कि ना कमाओ, कमाओ अपने लिए कम रख लो, दुनिया के कम पर अपने आप को खुश रखो, बाकी का क्या करे, बाकी अल्लाह के राह में दे, थोड़ा सा अपने नफ्स को मार ले। जोहद इसी को कहते हैं, जोहद का मतलब ये नहीं होता आप जंगलों में जाकर रहो दूसरों के सामने भीख मांग रहे, नाऊज़ुबिल्लाह ताला। या मसलन ज्यादा कमा सकता है ज्यादा नहीं कमा रहा कह रहा है मैं मुत्तकी हूं मैं परहेजगार हूं, ये मुत्तकी परहेजगारी नहीं होती। जोहद यह है कि कमाओ और कमाने के बाद खुद अपनी जिंदगी पे कम लगाओ। तो मैं उसके लिए एक लफ्ज इस्तेमाल करता हूं, कहता हूं अपने स्टैंडर्ड को फ्रीज कर लो, जितनी कमाई बढ़ती रहे वो अल्लाह की राह में लगाते रहो, ये हो गया जोहद। एक तो हम लोग के साथ मुसीबत ये अभी कमाई बढ़ती नहीं है, खर्चे चार गुना पहले ही बढ़ चुके होते हैं, किसी की प्रमोशन आती नहीं है उसका बिल जनाब पहले से तैयार होता है कि पहली जो तनख्वाह बढ़ेगी तो यहां यहां जाएगी। अपना आप स्टैंडर्ड फ्रीज कर लो, ऐसी जगह पर रुक जाओ जिसके ऊपर दिल काने किया जा सके। एक दफा आदमी क्या करता है, एक ऐसी जगह के ऊपर कहता है मैं मुत्तकी हूं मैं ये हूं मैं ये भी छोड़ दूंगा ये भी छोड़ दूंगा, एक दिन छोड़ता है दो दिन छोड़ता है तीसरे दिन दुरूद भेज के उससे ज्यादा चार गुना मकाम पर पहुंच जाता है। तो कहता है बस बस खत्म हो गया। नहीं, आप क्यों ऐसे कर रहे हो, एक ऐसी जगह पे रुको जहां पे रुकना आपके लिए माकूल हो, आपके लिए आसान, वहां पे रुको और उसके बाद कमाई आगे बढ़ाओ। इसको हम कहते हैं जोहद, मसलन अपनी तारीफ में। तो अल्लाह के नबी ने फरमाया तुम दुनिया में जोहद इख्तियार करो, अल्लाह तुमसे खुश रहेगा। उसके बाद अल्लाह के नबी ने एक और जुमला इरशाद फरमाया जो इस फरमान के अंदर भी आएगा, और वो क्या है, जो लोगों के हाथ में है ना इसे मत देखो, जो लोगों के पास है इसको मत देखो, सब तुमसे खुश रहेंगे। लोगों की जो तबीयत में उलझाव शुरू होता है वो कब शुरू होता है, जब उन्हें पता चल जाए कि मेरी कोई चीज है जिस पे इसकी नजर है, बस मुसीबत यहां से शुरू होती है। मसलन बंदे के पास कोई पैसा है, एक आदमी उसके पास आया और वो ये डर रहा है कि ये मेरा पैसा लेने आया है, अब यहां से दुश्मनी शुरू होती है। बंदे के पास कोई ताकत है, मसलन ये कर सकता है वो कर सकता है, एक बंदा इसके पास आया है और ये चक्कर में है कि इससे मेरा कोई काम निकलेगा, अब मुश्किल शुरू होती है। इंसान किसी से मिले और ये सोचे मुझे इससे क्या मिलने वाला है, ये ताल्लुकात कभी अच्छे नहीं होंगे। ये मैं पहले दिन से देख लूं अपने अंदर कि अगर मैं किसी से मिला और मैं ये सोच के गया मिल रहा हूं कि इससे मुझे क्या मिलेगा, बस समझ लो तुमने अपने ताल्लुकात के अंदर एक कुदाल पहले दिन ही मार ली है, ये कभी अच्छे नहीं होंगे। ताल्लुकात की बुनियाद क्या होनी चाहिए, कम से कम ये कि मुझे इससे कुछ नहीं लेना है, और बेहतर क्या है कि मुझे इससे कुछ देना है। बेहतर ताल्लुकात की बुनियाद क्या है, वो ये कि मैंने इसे कुछ देना है। अगर आप लोगों से मिले ये सोचकर कि मैंने कुछ दूंगा, आप यकीन मानिए आप पूरी दुनिया को अपना दोस्त बना सकते, लेकिन खुदा ना करे अगर मैं किसी से मिला ये सोचकर मुझे इससे क्या मिलने वाला, बस ये समझ लें कि आपने पहले दिन से ही जहर डाल दिया इसमें, ताल्लुकात खत्म। अल्लाह के नबी ने फरमाया तुम दुनिया में जोहद इख्तियार करो, अल्लाह तुमसे खुश रहेगा, और जो इंसानों के हाथ में है इसे मत देखो, इसे मत देखो, इंसान तुमसे खुश रहेंगे, इंसानों को तुमसे कोई गम नहीं मिलेगा। फिर अब ये तो आपकी खिदमत में अर्ज कर दिया, अब अल्लाह के नबी का ये फरमान अर्ज कर रहा हूँ जिसमें उन्होंने पांच उमूर की तरफ इशारा फरमाया। एक आदमी आया अल्लाह के नबी के पास, कहने का अल्लाह के नबी दीन में से थोड़ी थोड़ी सी कुछ बातें बता दें ताकि मेरे दिमाग में रह जाए, मैं उस पर अमल कर लूँ, ज़्यादा बड़ी ना हो। तो अल्लाह के नबी ने कहा मैं तुमको पाँच बता रहा हूँ, तुम इनका ख्याल कर लो बस। सही है, छोटा फार्मूला हो गया ना, बड़ी बड़ी बातें नहीं हैं, पाँच बातें इनका ख्याल कर लो। ऐसी बहुत सारी हदीसें हमारे पास। एक आदमी आया, एक ग्रुप को लेकर आया और उसने कहा अल्लाह के नबी, इस तरह का एक जुमला उसने कहा कि हम लोग जन्नत में जाना चाहते हैं, आप हमें कोई एक रिकमेंडेशन ऐसी दे दें, हम आपकी इबादतें कर रहे हैं, नमाज पढ़ रहे हैं, रोज़े रख रहे हैं, हम सारे काम कर रहे हैं, हम ये चाहते हैं कोई एक पॉइंट हमें बता दें जिस पर हम अमल करें तो आप हमारी जन्नत को सिक्योर कर दें, इंश्योर कर दें कि हम जन्नत में चले जाएंगे। अल्लाह के नबी ने कहा कि हाँ, जब मैं कहूँगा तो तुम लोग करोगे। तो उसने कहा कि रुके, मैं ज़रा अपने ग्रुप से दोबारा से पूछ के आ जाऊँ, या ज़रा पीछे से निकल जाए ये लोग। वो आया अपने ग्रुप के पास, उसने कहा देखो अब अल्लाह के नबी कहने वाले, ऐसा ना हो कि बाद में कोई और कोई हरकत करें, अभी सोच लो करोगे या नहीं करोगे। वो सब बैठे, उन्होंने कहा भाई ऐसा है, मौका बड़ा अच्छा है, एक पॉइंट मिलेगा, जितना भी सख्त होगा इसे कर देंगे, मेरी उम्र इतने साल है, इतने साल करूंगा, जन्नत में चला जाऊंगा। उन्होंने कहा भाई एग्रीड, ये तुम जाओ अल्लाह के नबी से पूछ के आओ, जो वो कहेंगे हम सारा ग्रुप मिलकर वादा करते हैं हम सब वो काम करेंगे। अल्लाह के नबी के पास आए, कहा अल्लाह के नबी हम सारी इबादतें अंजाम देंगे, अब एक काम आप हमें बताएं। अल्लाह के नबी ने कहा किसी इंसान से कुछ मत मांगो, खत्म, किसी से कुछ मत मांगना, तुम जन्नत में जाओगे। कहा अल्लाह के नबी यही है, किसी से कुछ नहीं मांगना है, जन्नत में जाएंगे। कहा, उन्होंने कहा ठीक है डन, आज से किसी इंसान से कुछ नहीं मांगेंगे। तो ये ग्रुप इतना शदीद था, इस ग्रुप के बारे में मशहूर था कि लोग सवारी पे चल रहे होते थे, घोड़े पे सवार, अगर कोड़ा नीचे गिर गया जानवर को चलाने वाला, तो ये उतर के खुद उतरता था घोड़े से और दोबारा चढ़ने ही को, काफ़ी सख्त काम होता था, दोबारा चढ़ता था, उस जमाने की ड्रेस वगैरह को सोचते हुए दोबारा चढ़ता था, लेकिन किसी से नहीं मांगते थे कि मसा हमारा कोड़ा उठा के दे दो, या मसा किसी से नहीं कहते थे ये चीज़ उठा के दे दो। क्यों? कहते थे हमने नबी से वादा किया कि हम किसी इंसान से कुछ नहीं मांगेंगे, ये नहीं मांगते थे तो बाकी क्या मांगेंगे आप खुद समझ लें। तो इस तरह की बहुत सारी चीज़ें होती थी। अल्लाह के नबी के पास वो बंदा खुदा आया, उसने कहा अल्लाह के नबी मुझे कुछ कम कम कुछ चीज़ें बता दें, मैं जल्दी जल्दी अमल करूँ और मैं अल्हम्दुलिल्लाह कामयाब हो जाऊँ। अल्लाह के नबी ने इरशाद फरमाया कि मैं तुम्हें पाँच चीज़ों के मुतालिक वसीयत करता हूँ, पांच चीजों के बारे में। दुरूद भेजेगा मोहम्मद व आले मोहम्मद पर, सल्ले अला मोहम्मद मोहम्मद व अजल फरज। और नबी खुदा ने यहां पर जो चीजें बताई हैं उसकी थोड़ी लॉजिक भी दी हुई है, उसकी एक फिलॉसफी भी दी हुई है। तो ये बहुत नफीस, इस एतबार से, कई एतबार से इंतहाई नफीस हदीस है ये। मैं उसी का भी खमसिन, तुम्हें पांच चीज़ों की वसीयत करता हूँ। बिलियास अम्मा फी ऐद नास फइन्नहुल गिना, जो लोगों के पास है उससे नाउमीद हो जाओ, और यही बेनियाजी है। फरमाया यही बेनियाजी है, फिलॉसफी यहाँ पर आ गई। कहा ये जो बेनियाजी हम कहते हैं ना, गनी, गनी वो नहीं है जिसके हाथ में चीज़ें हैं। हम लोग समझते हैं गनी वो है जिसके हाथ में चीज़ें हैं, बेनियाज वो है जिसकी नियाज पूरी हो गई है। नहीं, उन्होंने फरमाया नियाजमंदी ख़त्म कर दो, ये बेनियाजी है, न कि चीज़ें हाथ में हों, ये बेनियाजी है। फ़र्क देख रहे हैं आप? एक दफ़ा मैं कहता हूँ मेरे पास इतना पैसा है कि मुझे किसी की ज़रूरत नहीं है, ये फ़क्र है। लोगों का फ़कीर नहीं है, पैसे का फ़कीर है। एक दफ़ा इंसान कहता है मेरे पास खुदा है, मुझे किसी की ज़रूरत नहीं है, ये बेनियाजी है। बेनियाजी चीज़ों का होना नहीं है, बेनियाजी खुदा पे एतमाद करना। तो अल्लाह के नबी ने फरमाया जो लोगों के हाथ में है ना, इससे ना उम्मीद हो जाओ, इस पे अपने उम्मीद ही ना लगाओ। अगर तुम इस पे उम्मीद नहीं लगाओगे, और यही गिना है, फरमाया यही बेनियाजी है। बेनियाजी पैसे का होना नहीं है, बेनियाजी, अब मैं एक जुमले में अगर इसको इस तरह सोचता हूँ तो बेनियाजी चीज़ों से नहीं आती, बेनियाजी तबीयत में होती है, तबीयत में बेनियाजी। आपने देखा है बाज़ लोगों के पास दुनिया की हर चीज़ होती है, इंतहाई कंजूस होते हैं। क्यों? तबीयत में कंजूस है। कंजूसी और सखावत चीज़ों से नहीं होती, कंजूसी और सखावत तबीयत से होती है। तो फरमाया तुम लोगों से, लोगों के हाथ में जो कुछ है इससे नाउम्मीद हो जाओ, इससे नाउम्मीद, फइन्नहु गिना, यही बेनियाजी है। उसके बाद क्या फरमाया? दूसरा फरमाया वइयाक वत्तमा, और तमा करने से, लालच से, इससे अपने आप को दूर रखो, फइन्नहुल फ़क्रुल हाज़िर, यही दर हकीकत फ़कीरी है। जो जिस इंसान के अंदर लालच होती है ना, اس کے پاس قارون کی دولت بھی ہونا تب بھی یہ فقیر ہے. اللہ کے نبی فرمانے تما مت کرو, لالچ مت کرو, ہرس مت کرو, جو لوگوں کے ہاتھ میں ہے اس سے تم اپنی امیدیں توڑ دو, اور تما اور لالچ کو اپنے دل سے نکال دو. دونوں میں پہلے اور دوسرے میں فرق کیا ہو رہا ہے؟ پہلے میں فرق یہ ہے کہ میں لوگوں کے ہاتھ میں ہے اس سے تو اپنی نظر ہٹا لیتا ہوں, لیکن لالچ میری ختم نہیں ہو رہی. اللہ کے نبی فرمان نہیں, لالچ مت کرو, لالچ میں تم فقیر رہو گے, لالچ نہیں کرو. اچھا, اس لالچ کے مقابلے میں کیا چیز آئے گی؟ اس کے مقابلے میں آئے گی قناعت. قناعت, قناعت کرو. قناعت میں بے نیازی ہے, دولت مندی ہے. بس اگر ہم فقر اور دولت مندی کو رکھیں تو جو لالچی انسان ہے وہ فقیر ہے, اور جو قانع انسان ہے وہ امیر ہے, وہ امیر ہے. اور جو لوگوں کے ہاتھ پہ نظر رکھے یہ ہمیشہ محتاج ہے, اور جو لوگوں کے ہاتھ پہ نظر نہ رکھے وہ ہمیشہ بے نیاز ہے. درود بھیجے گا محمد و آل محمد پر. صلی علی محمد و آل محمد وعجل فرجہم. اب آپ کو اور مجھے اگر ہم ان پہ عمل کرنا چاہتے ہیں نا, پلان بنانا پڑے گا, پلاننگ کرنی پڑے گی کہ میرے دل میں لالچیں کتنی قسم کی ہیں, ان لالچوں کو ہٹانے کے لیے مجھے کیا کرنا ہے, اور میں کس جگہ پر لوگوں کے پاس جو کچھ ہے اس کو دیکھ رہا ہوتا ہوں, اس سے میں کیسے بچوں گا. تو مثال کے طور پر ایسی میں کہہ رہا ہوں, مثلا میں کسی دولت مند سے ملوں اور یہ سوچوں یہ مجھے کچھ پیسہ دے دینا جو اس کا ایکسٹرا ہے, بس یہ سمجھ لو کہ میرے اندر اس کا مطلب یہ کہ ابھی لوگوں کی توقع باقی ہے, یہ بھول جاؤ. اور میں نے اپنی جتنا بھی وقت گزارا ہے, اور آپ کو پتہ ہے ٹریولنگ بھی انتہا کرنی پڑتی ہے مجھے جو کچھ بھی کر رہا ہوں, اس میں میں نے دیکھا ہے آپ کی زندگی میں سکون اس وقت آتا ہے جب آپ لوگوں سے امیدیں توڑتے ہیں, ورنہ سکون نہیں ہے, بے سکون زندگی ہے. آپ کو زندگی پر سکون چاہیے نا, لوگوں سے امید توڑ دیں, ختم کر دیں, کوئی امید نہ رکھیں. البتہ کوئی امید رکھنے کا مطلب یہ نہیں کہ محبت کے جذبے ختم کر دیں, نہیں, آپ دینے والا انسان بنیں, محبت دیں, احسان کریں, نیکی کریں, لیکن یہ کہ آپ یہ میرے ساتھ یہ کرے گا, ہاں یہ چھوڑ دو, یہ امید منقطع کر دو. یہ امید جب تک رہے گی نا, لوگ میرے ساتھ کیا کریں گے اور یہ سب انسان کی زندگی میں بے سکونی ہے. کیوں؟ کیونکہ دیکھو کبھی بھی ہماری خواہشات اور امیدیں پوری نہیں ہوں گی, کبھی بھی پوری نہیں ہوں گی. ایک آدمی سے میں توقع رکھوں گے یہ میرے لیے اچھائی کرے, وہ بیچارہ اچھائی کر کر کے بھی مر جائے گا نا, تب بھی میری توقع پوری نہیں ہوگی. میں ہمیشہ یہ سوچوں گا اس سے بڑھ کے کر دیتا. بہترین راستہ کیا ہے بھائی؟ لوگوں سے مت دیکھو. وہ ایک واقعہ مشہور ہے, بیان کرتے ہیں حکایت میں. درود بھیجے گا محمد و آل محمد پر. صلی علی محمد و آل محمد. ایک جیسے وہ پرانے زمانے کے واقعات میں سناتے ہیں نا, بادشاہ تھا, وزیر تھا, تو وہ اس ٹائپ کا ایک کہانی سناتے ہیں. کہتے ہیں بھائی کوئی ایک بادشاہ تھا, کوئی وزیر تھا. وہ بادشاہ جو تھا وہ حسب روایت, حسب عادت ایروگنٹ تھا. بادشاہ ہوتے ہی ایسے ہی, کوئی بادشاہ دیکھا ہے کوئی متوازے انسان بادشاہ بنا, تو وہ ایروگنٹ آدمی تھا. اس کا ایک وزیر تھا. ایک دن بادشاہ نے کوئی چیز محل کے اندر رکھوائی کہ اس کو یہاں رکھ دو. وہ بیچارہ آیا وہ محل کے اندر, اسے پتہ نہیں تھا, اس نے کہہ دیا کس بیوقوف نے یہاں رکھوایا. بادشاہ نے پکڑ لیا, کہا اس کو ڈالو جیل کے اندر, اس نے مجھے بیوقوف کہا. اس کو جناب جیل میں ڈال دیا. اچھا یہ وزیر صاحب کون تھے؟ یہ وزیر صاحب تھے جو مثلا کہانی کے مطابق 30-35 سال بادشاہ کی خدمت کر چکے تھے. صاحب وہ جیل میں پڑ گئے. جب وہ جیل میں پڑے ہیں سڑ رہے ہیں وہاں پر, ایک دن اس نے داروغہ سے کہا کہ بھائی میرا ایک دفعہ بادشاہ سے سامنا کرا دو. کہنے لگا تم سامنا کرا کے معافی مانگو گے نا, اور بادشاہ نے مجھے پہلے ہی کئی دفعہ کہہ دیا کہ میں اس بدبخت کو معاف نہیں کروں گا, لہٰذا تمہارا ملنے ملانے کا کوئی فائدہ نہیں ہے. اس نے کہا نہیں, مجھے کوئی معافی نہیں مانگنی, نہ میں اس سے معافی کی توقع کر رہا ہوں, مجھے صرف ایک بات کہنی ہے. میں نے 30-35 سال اس کو سرو کیا ہے, اس کو کہو بادشاہ کو کہ اس 30-35 سال خدمت کے سلے میں مجھے ایک بات کہنے کی اجازت دے دے. اس نے کہا ٹھیک ہے. وہ بادشاہ کے پاس گیا, داروغہ نے کہا اس کو, داروغہ نے کہا اس کو, بادشاہ نے کہا اس کو بلاؤ اور اس کو بتانا کہ اگر اس نے مجھ سے یہ کہا کہ میں اس کو چھوڑ دوں تو میں اس کو یہیں ختم کروا دوں. اس نے کہا ٹھیک ہے, بتا دیا اس کو وزیر صاحب کو. اس نے کہا میں نے کہنا ہی نہیں ہے. وہ گیا بادشاہ کے سامنے, بادشاہ نے کہا کیا کہنے آیا؟ کہنے کا میں صرف ایک جملہ کہنے آیا ہوں, جتنی میں نے 35 سال آپ کی خدمت کی نا, اگر میں خدا کی کرتا تو مجھے خدا آپ سے بڑا بادشاہ بنا دیتا, میں احمق تھا. ये मुझे जेल में जाके समझ में आया कि जितनी मैंने आपकी खिदमत की, अगर मैं इतनी खुदा की करता तो वो मुझे आपसे ज़्यादा बड़ा बादशाह बना देता। सही। अब मैं सिर्फ एक बात सोचता हूँ, मुझे बिस्तरे मर्ग पे ये समझ में ना आए, ज़रा पहले समझ में आ जाए कि मैं लोगों की खिदमतें करने के बजाय अगर अल्लाह की खिदमतें करूँगा तो जो इंसानों के हाथ में है खुदा उससे बढ़कर मुझे खुद दे देगा, मुझे उससे मांगने की भी ज़रूरत नहीं पड़ेगी। ये हमें समझ लेना चाहिए। तो अल्लाह के नबी ने यही इरशाद फरमाया कि भाई बेनियाजी ये है कि जो लोगों के हाथ में है उसको मत देखो, दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद पर, सल्लल्लाहु अलैहि मोहम्मद आले मोहम्मद। जो लोगों के पास है उससे नाउमीद हो जाओ, यही असल गना है। तमा करने से दूर रहो, क्योंकि यही तो फ़ख्र हाजिर है। तीसरा जुमला, वसल्ले सलाता मुवद्दईन, उस शख्स की तरह नमाज पढ़ो जो दुनिया को अलविदा कह रहा है। हर नमाज ऐसे पढ़ो जैसे यही आखिरी नमाज है। कोई गारंटी है कि दूसरी है? अभी मैं एक दिन नमाज पढ़ रहा था तो मेरे एक यहाँ पे पंप हुआ, एक उंगली में पंप हुआ। मैंने कहा बेटा आखिरी आ गई है। तो आप दो दफ़ा पंप होने का इंतज़ार ना करें, हर नमाज आखिरी समझ के पढ़ लिया करें, क्योंकि वाकई किसी नमाज का नहीं पता कि कौन सी आखिरी होगी। तो बिना जमे किसी झटके का इंतज़ार क्यों कर रहे हो? नबी खुदा फरमा रहे हैं पांच चीज़ें तुम्हें वसीयत कर रहा हूँ। तीसरी बात क्या हुई? नमाज ऐसी पढ़ो कि ये नमाज आखिरी है। और मैंने अर्ज़ किया तशरीह में कि हार्ट अटैक का इंतज़ार मत करो, नमाज ऐसी पढ़ लिया करो, क्योंकि बाज़ औक़ात हार्ट अटैक के बगैर भी इंसान मर जाते हैं, कुछ भी हो जाता है। चौथी बात नबी ने फरमाई, व इयाका वमा तअतज़िर मिन, ये भी बड़ी बात, हर बात बड़ी बात। फरमाया चौथी बात ये कि अपनी शख्सियत का तर्जुमा तशरीह है, तशरीह है, मैं भी तर्जुमा ब्याज करता हूँ, अपनी शख्सियत का एक स्टैंडर्ड बनाओ। ऐसा कोई काम मत करो जिसके ऊपर बाद में उज्र मांगना पड़ जाए। ऐसा कोई काम शुरू से करो ही नहीं जिस पर बाद में माफी मांगनी पड़ जाए, उज्र पेश करना पड़ जाए। अब देखिए क्या मसलन फर्ज कर लीजिए, काम को अच्छा करो, रिजल्ट क्या है, काम को अच्छा करो। मसलन एक दफा क्या होता है भाई, मुझे काम दिया गया झाड़ू लगाने का, फर्ज कर लेते हैं कि मुझे यहाँ पे झाड़ू लगानी। अब मैं क्या करता हूँ, वो जो हमारी कौमी तबीयत है, चालू काम, अच्छा चालू काम करता हूँ। अब मैं जो चालू काम कर रहा हूँ इसमें कुछ जगह पे कूड़ा रह जाएगा, तो अगर नज़र आ गया तो मैं क्या कहूँगा, सॉरी, खत्म। अल्लाह के नबी फरमाने ये पहले से जो तुमने दिमाग में ठानी हुई है कि किसी ने पकड़ लिया तो मैं सॉरी कहूँगा, कर क्यों रहे हो? काम सही करो। और ये अल्लाह के नबी की जिंदगी का इतना अजीब दर्स था, कहते थे काम स्टैंडर्ड का करो। ये जो हम लोग देखते हैं ना वेस्ट में, कि हम लोग बहुत कहते हैं ये परफेक्शन की तरफ जाते हैं, ये स्टैंडर्ड की तरफ जाते हैं, मैं सिर्फ अपने दिमाग में सोचता हूँ हम लोग बेवकूफ़ हुए हैं जिनको अल्लाह के नबी ने 1400 साल पहले सिखाया था, हम सीखे नहीं, और अब दूसरे वही कर रहे हैं तो उनको कह रहे हैं ये कितने अच्छे हैं, ये कितने अच्छे, और अपने दीन को नहीं समझते कि ये तुम्हारा दीन 1400 साल पहले सिखा रहा था। वाकया अर्ज़ करता हूँ आपकी खिदमत में, देखिए कितना अजीब नफीस वाकया है। अल्लाह के नबी तशरीफ फरमा थे, किसी की कब्र बन रही थी, एक आदमी नीचे उतरा हुआ था तो वो कब्र बना रहा था। कब्र क्यों बनानी पड़ती थी? कच्ची मिट्टी होगी, हल्की मिट्टी हो तो आपको पता है दीवार भी खड़ी करनी पड़ जाती है, क्योंकि वो बैठ जाती है ना ज़मीन के अंदर। वैसे तो अगर पक्की मिट्टी हो तो आपने देखा सिर्फ ऊपर एक स्लैब रख रहे होते हैं, लेकिन अगर कच्ची मिट्टी हो तो साइड में दीवारें भी बनानी पड़ जाती हैं। तो वो गोया कच्ची मिट्टी थी, शायद मसलन रेतीली मिट्टी थी, तो उसमें साइड में दीवारें भी बन रही थी। तो वो जो दीवारें बना रहा था उसने एक ईंट रखी, अब ईंट के ऊपर ईंट रखेगा जाहिर है, वो उसने ईंट रखी थोड़ी सी टेढ़ी। तो अल्लाह के नबी ने देख लिया कि इसने ईंट रखी है थोड़ी सी टेढ़ी, अल्लाह के नबी ने कहा कि ईंट सीधी करो। कहने लगा है अल्लाह के नबी ये कब्र है। कब्र है क्या मतलब? कब्र है इसे कौन देख रहा है? फिनिशिंग, भाई ये कब्र है, इसमें एक मुर्दा लेटेगा, इसमें कौन सा फिनिशिंग की जरूरत है कि दीवार में ईंट के ऊपर ईंट आए? भाई ये कब्र है, इसके ऊपर अभी स्लैब लगाएंगे, मिट्टी फेर देंगे, फिर बाद में किसी ने क्या देखना है? इतनी सी अगर जरा सी यहाँ हुई तो दीवार भी नहीं गिरेगी इससे। वो हम एक दफ़ा इराक में एक जगह पे वो कफन ले रहे थे, तो हमारे एक दोस्त थे, बड़े अच्छे अरबी बोलते थे, तो वो ना दुकानदार से कहा कि भाई ये जो कफन का कपड़ा है बड़ा ही तुमने रफ कपड़ा दिया। कहने लगा कि अभी तक तो किसी ने शिकायत नहीं की। तो कहना कि अब मुर्दा उठ के आएगा बताएगा कि रफ था। कैसी बातें कर रहा है। अभी तक किसी ने शिकायत नहीं की, तो भाई वो मुर्दा थोड़ी शिकायत करेगा। तो उस बंदे ने कहा कि अल्लाह के नबी ये तो कब्र है। अल्लाह के नबी ने क्या कहा, कहा काम सही करो चाहे कब्र की ईंट ही क्यों ना हो, काम सही करो, ईंट पेंट रखो, ये जो तुमने टेढ़ी रखी क्यों रखी। ये जो अल्लाह के नबी का स्टैंडर्ड था ना, वाकई इंसान का कमाल कर दिया 1400 साल पहले। यानी वो जो हमारी कंपनीज अब SOPs बना रही है ना, ये गोया नबी हमें 1400 साल पहले स्टैंडर्ड सिखा रहे हैं, काम सही करो। चौथी बात नबी ने फरमाई, तीसरी थी या चौथी, चौथी बात थी, हाँ तीसरी नमाज हो गई। चौथी बात फरमाई, काम वो ना करो जिस पे बाद में उजर मांगना पड़ जाए, शर्मिंदगी उठानी पड़े। काम सही करो, काम सही करो। मतलब अब इसकी इम्प्लीमेंटेशन कैसे होगा, आप जूते रख रहे हैं ना, दोनों जूते सीधे रखो, टेढ़े नहीं रखो। कोई भी काम कर रहे हो काम सीधा करो, काम गलत नहीं करो। अब मिसाल के तौर पर जैसे आप लोगों ने रेड लाइन लगाई हुई, हर रोज जिन दिनों में रश होता है मैं ये देखता हूँ कि रेड लाइन पे तो कोई नहीं बैठा हुआ। क्यों भाई, आपने जब एक चीज कर दी है ना तो अब इसको फॉलो करो, काम सही करो। इसी तरीके से सब चीजों के अंदर, मैं बाकी चीजों को नहीं बोलूंगा, गड़बड़ हो जाती है फिर। चार बातें हो गई, एक बात और आपकी खिदमत में अर्ज करूंगा और वक्त खत्म हो गया है। दुरूद भेजेगा मोहम्मद व आले मोहम्मद। फरमाए अपने भाई के लिए वही पसंद करो जो तुम अपने लिए पसंद करते हो, अपने भाई के लिए वही पसंद करो जो तुम अपने लिए पसंद करते हो। अच्छा, इसका तर्जुमा क्या होगा, यानी तशरीह क्या होगी इसकी? इसकी तशरीह चीज़ों में नहीं है, चीज़ें भी चलेंगी, इसकी तशरीह है बिहेवियर में। अपने भाई के साथ वो मत करो जो तुम्हारे साथ कोई करे तो तुम्हें अच्छा नहीं लगेगा। बिहेवियर इंपॉर्टेंट है। हम समझ रहे हैं क्या, अपने भाई के लिए वही पसंद करो, मैंने एक सूट पसंद किया वही सूट अपने भाई को दूं, और भाई मुमकिन है उसका टेस्ट कुछ और हो। ये क्या बात हो कि भाई मैं, मुझे ये सॉक्स पसंद आ रहे, भाई को भी वही सॉक्स दूंगा, उससे पूछो उसको क्या पसंद है वो दे देना। लेकिन ये जो बात नबी ने फरमाई ये चीज़ों में नहीं है, ये बात है बिहेवियर के अंदर। क्या मैं पसंद करूँगा कि कोई मुझे इग्नोर करे, क्या मैं पसंद करूँगा कि कोई मुझे मिसाल के तौर पर नेग्लेक्ट करे, नहीं। क्या मैं पसंद करूंगा कि मिसाल के तौर पर कोई मेरी इज्जत में कमी करे, नहीं। बिहेवियर्स की बात है ये। तो आप अपने दूसरों के साथ अगर कोई बिहेवियर दिखा रहे हैं तो वही बिहेवियर दिखाएं जो आप ये चाहेंगे कि आपके साथ कोई दिखाए। बिहेवियर को कंट्रोल करना चाहिए। और मैं, मुझे एक बात पता है, सादा सी बात पता है, वही कि अगर हम लोग इस एक कॉल पर अमल करने पर आ गए, ये समझ लीजिए कि स्केल तो नहीं बना पाऊंगा लेकिन 70-80% खानदानी झगड़े तो वैसे ही खत्म हो जाएंगे। क्योंकि खानदानी झगड़ों की जो ज्यादातर बुनियाद होती है वो बिहेवियर में कमी है, बिहेवियर की कमी है। तो इस बिहेवियर को अगर हम सही कर लेते हैं और अल्लाह के नबी ने हमें स्टैंडर्ड दे दिया कि भाई तुम ये काम कर लो, तो जिंदगी आसान हो जाती है। अल्हम्दुलिल्लाह। दुरूद भेजेगा मोहम्मद व आले मोहम्मद। तो आज 3-4 अहादीस आपकी खिदमत में अर्ज़ कर दी, और ये जो अहादीस मैं आपकी खिदमत में अर्ज़ कर रहा हूँ, ज़ाहिर है कि हमारा हदफ और हमारा मकसद क्या है, वो ये कि हम लोग इनके ऊपर अमल करेंगे। और ये हम सुकून से कह सकते हैं कि अगर कोई अमल करेगा ज़िंदगी कुछ और है, ये हमें अंदाज़ा है। क्योंकि मैंने अपनी ज़िंदगी में कई साल से इस बात को अपने लिए सोचा हुआ है कि कुछ ना कुछ अहादीस के ऊपर अमल करता रहूं। और हर गुजरते हुए वक्त से मुझे एक बात समझ में आ रही है, वो ये कि अगर कोई इंसान अपनी ज़िंदगी को इन अहादीस के ऊपर, मुस्तनद अहादीस के ऊपर, इसीलिए मैंने आपकी खिदमत में मुस्तनद अहादीस अर्ज़ की, अगर कोई इंसान अपनी ज़िंदगी को मुस्तनद अहादीस के ऊपर ढाल ले, ये समझ लीजिए इससे ज़्यादा खुशकिस्मत कोई नहीं है फिर। और आगे इत्तेफाकन अगर परवरदिगार ने तौफीक दी तो मैं इसी खुशकिस्मती के लफ्ज़ पर हदीस अर्ज़ करूँगा कल इंशाल्लाह। फरमाए तूबा लिमन, कितना खुशकिस्मत है वो शख्स। ये रिवायत कल मैं आपकी खिदमत में अर्ज़ करूँ, खुशकिस्मती यहाँ से आती। और एक रिवायत और अर्ज़ कर दूँ, वो हाफ़िज़े से अर्ज़ कर रहा हूँ ताकि مختصر ایک جملے کی ہے. بڑی روایت ہوتی ہے تو میں ویسے ہی حفظ نہیں کر پاتا ہوں, تو میں موبائل کا سہارا لے لیتا ہوں, جو مجھے یاد رہ جاتی ہے میں حفظ زیاد کر دیتا ہوں. ایک دفعہ اس میں چھوٹا سا ایک واقعہ بھی عرض کر دوں, ٹائم تو ختم ہو ہی گیا ہے, دو منٹ اور لگا لوں اس کے اوپر, تکلفاً دو منٹ کہہ رہا ہوں, ممکن ہے ڈھائی لگ جائے, پھر کوئی پکڑ لے گی دو سے زیادہ لگ گئے تھے. درود بھیجے گا محمد و آل محمد پر, صلی اللہ علیہ. ایک دفعہ ایک عالم کے پاس میں گیا جن کو میں جن سے میں سیکھتا ہوں. اب میں ان کو نہیں, میں نہیں کہنا چاہ رہا ہوں میرے ٹیچر ہیں, چونکہ شاید میں نے اتنا ریگولر ان سے کلاس نہیں لی ہے, لیکن باہر میں ان سے سیکھتا تھا, تو اس معنی میں آپ ان کو استاد کہہ سکتے ہیں. لیکن وہ آدمی بڑے ہیں تو میں ان کو استاد کہہ کر وہ اپنی شان کو نہیں بڑھانا چاہوں گا. میں ان سے سیکھتا تھا باہر. ایک دفعہ میں گیا تو ان سے کہنے کہ میں دیکھ رہا ہوں کہ تمہاری جو ہے وہ کچھ لوگوں کے ساتھ کھٹ پٹ زیادہ رہتی ہے. میں نے کہا ہاں سرکار ایسا ہے, میری کھٹ پٹ تھوڑی زیادہ رہتی ہے. تو کہنے کہ میں تمہیں ایک حدیث سناتا ہوں, تم اس پہ عمل کرو. میں نے کہا جی اللہ آپ کو خیر نصیب فرمائے, کچھ بتائیں تاکہ میں عمل کروں. تو پھر میں ہاتھ میں تھا کاپی پینسل, میں پین لے کے بیٹھ گیا. میں نے کہا آپ فرمائے, میں ایک ایک لفظ لکھوں گا تاکہ مس نہ کروں. تو میں نے کہا لکھو, اللہ کے رسول سے روایت ہے, فرمائے کہ العیش کل العیش, زندگی بہترین زندگی, وہی ہو گیا نا توبہ لمن, خوش قسمتی کس کے لیے. فرمائے العیش کل العیش, زندگی بہترین زندگی, سلسہو التدبیر, ون تھرڈ کیا ہے پلاننگ کرو, پلاننگ کرو جو تمہیں چاہیے اس کے لیے پلاننگ کرو. اب مثال کے طور پر اب آدمی آپ کہیں گے ہم تو بھائی پلاننگ کے ماسٹرز ہیں, ہم تو یہاں بیٹھے ہیں. نہیں, تمہیں اچھی نماز پڑھنی ہے نا, اس کی بھی پلاننگ کرو. اچھی نماز کیسے ہوتی ہے, خوشیاں چاہیے یا دولت چاہیے, پلاننگ کرو کیا چاہیے, جو تمہیں چاہیے وہ کہاں سے ملے گا, پلاننگ کرو. سلسہ ون تھرڈ العیش کل العیش, زندگی بہترین زندگی, سلسہ التدبیر, ون تھرڈ کیا ہے پلاننگ کرو, اور ٹو تھرڈ کیا ہے پوائنٹ یہاں پر, فرمائے وسلسہ ہو ٹو تھرڈ التغافل, لوگوں کے کہے کو بھول جاؤ, بھول جاؤ, دل پہ مت لو, کر رہے ہیں کہہ رہے ہیں جانے دو, غفلت کرو. ایک لفظ اردو میں استعمال ہوتا ہے غفلت, عربی میں ایک لفظ ہوتا ہے تغافل. غفلت اور تغافل میں کیا فرق ہے؟ تغافل کہتے ہیں اس حالت کو جس میں انسان کو پتہ ہے لیکن ایسا کرتا ہے پوز جیسے نہیں معلوم, چھوڑ دے. اس کو میں کیا کہہ رہا ہوں, دل پہ نہیں لو, کانوں میں تو سن لیا ہے دل تک مت لے کے جاؤ. ایک آدمی نے کوئی بات کہہ دی, ایک آدمی نے کوئی بات کر دی, اس نے یوں کیوں کیا, اس نے یہ کیوں کیا. اب وہ ایک آدمی کسی کو یاد دلاتا, کہتا تم نے 25 سال پہلے میرے ساتھ یہ کیا تھا. صحیح امام کیا رسول اللہ نے فرمایا, نہیں تغافل کرو, بھول جاؤ. اس کے بعد ایک زمانے میں میں کچھ لیکچرز وغیرہ دے رہا تھا ان بچے بچیوں کے لیے جو نئے شادی کر کے زندگی گزارنا شروع کرتے ہیں, تو ان کو میں یہ روایت ضرور سناتا تھا. میں ان سے کہتا تھا کہ دیکھو تم نے اگر یہ نہیں کیا نا تو تمہیں میاں بیوی بی کا جھگڑا اس بات پہ ہوگا کہ کس نے چپل کہاں اتارے تھے, اس پہ بھی لڑو گے. پھر کس نے چائے پی کے کپ کہاں رکھا تھا, اس پہ بھی لڑو گے. پھر لیکن تمہارے پاس راستہ کیا ہے, تغافل, تھوڑا سا نظر انداز کرو, اور جب تم نظر انداز کرو گے تمہاری زندگی العیش کل العیش, بہترین زندگی ہو جائے گی. اچھا وہ کہتے تھے اگر ہم تغافل کریں اور پھر بھی بار چیزیں بار بار ہوتی رہیں تو میں کیا کروں. تو پھر میں ان سے کہتا تھا کہ دیکھو جب بھی کوئی ایسی چیز دیکھو نا جس کو تم صحیح نہیں کر پا رہے, صحیح نہیں کر پا رہے, دوسرے کی کوئی چیز ہے, میں نے 10 دفعہ کہا اس نے چینج نہیں کی, اب تمہارے پاس دو راستے ہیں, یا تو اس کو چینج کر لو جو نہیں کرنا چاہ رہے فی الحال, تو پھر کیا کرو اس کی اس چیز کو دیکھ کر تھوڑا سا ہنس لو. یہ بڑی عجیب ٹرک ہے کہ اگر تم دوسرے کے اندر کوئی چیز چینج نہیں کر پا رہے ہو اور خود اس کو بھی چینج کرنا بس میں نہیں ہے, تو پھر جس چیز سے تمہارا دل کوڑ رہا ہے نا اس کو دیکھ کے تھوڑا سا ہنس لو, اپنے آپ کو چینج کر لو, تھوڑا سا ہنسو. تو وہ کہتے تھے کہ مثلا کیا, مثلا دل میں سوچوں کہ ہنس رہا ہوں, میں کہتا نہیں دل میں نہیں سوچوں, منہ سے ہنسو, واقعا ہنسو. تو وہ کہتے تھے اس سے کیا ہوگا, میں کہتا اس سے تمہارا پریشر ریلیز ہو جائے گا, ورنہ تم ویلکانو بن کے بعد میں پھٹو گے کہیں پہ. تمہارا ہی آتش فشاں بعد میں پھٹے گا, तो तुम थोड़ा सा हंस लो ताकि तुम्हारा आतश पेशा यहीं पे रिलीज हो जाए, वरना तुम बाद में लड़ोगे, फिर अभी हंस लो। तो आखिरी बात क्या है, जिंदगी कितनी कितनी है, कितनी जिंदगी है? ताकत की जिंदगी 25-30 साल से ज्यादा नहीं है। शुरू में क्या है, बचपना है, किसी के ऊपर डिपेंडेंट है, आखिर में क्या है, एक और बचपना। वमन नुअम्मिर हो नुनक्किसु फिल खल्क, जिसको हम उम्र देते हैं, जिसको हमारे उम्र कहते हैं, जिसको हम उम्र देते हैं उसको खिलकत में पलटा देते हैं, बचपना दोबारा आ जाता है। सही, इन बिटवीन ताकत का जमाना है कितना, 30-35 साल। इसको लड़के गुजारना है या हंसी खुशी गुजारना है, ये तय कर लो। प्रोडक्टिव गुजारना है या सोते हुए गुजारना है, ये तय कर लो। प्रोडक्टिव गुजारना है, उसूल ये है, इन उसूलों पे अमल कर लो, जिंदगी प्रोडक्टिव हो। दुरूद भेजे मोहम्मद वाले मोहम्मद पर, जिंदगी में अहले बैत अतहार ने हर वो चीज सिखा दी है जो जिंदगी में जरूरत थी, हमने इन खजानों को हासिल नहीं किया। खजाने हैं हमारे पास, हासिल नहीं किया। लिहाजा मसलन तशय्यो की आबादी में लोगों से पूछेगा इन्होंने नहजुल बलागा कितनी दफा पढ़ी है, कितनों ने पढ़ी है सर, कितनों ने अहले बैत की रिवायात देखी, खाल खाल कोई चंद लोग शाह सुनादर। तो ये जो अल्हम्दुलिल्लाह ये जो बसीरत वो हमें देना चाहते हैं, हम इससे इस्तेफादा क्यों ना करें, इस बसीरत को हासिल करें। ये कुर्बानियाँ इस हिदायत के लिए दी गई थी, ये सारी कुर्बानियाँ जो दी गई हैं इन हिदायतों के लिए दी गई हैं। तो अभी अल्हम्दुलिल्लाह कितना आसान है, आज मैं बैठा, मैंने थोड़ा सा सर्च किया, चंद हदीसें मुझे मिल गई। इन हदीसों के पीछे ज़रा सोचें, इंसान की लोगों ने खून दिए, जाने दिए। ये अल्हम्दुलिल्लाह सहीफा की रिवायात हमारे पास जो मौजूद हैं, 50 से ऊपर दुआएं हमारे पास मौजूद हैं। मुफ्ती जाफर हसैन साहब अल्लाह मकामहू ने इसका जो तर्जुमा लिखा है उसमें एक मुकदमा तहरीर किया, ज़रा उस मुकदमे को पढ़िएगा। इमाम की इन दुआओं को बचाने के लिए कितने लोगों ने जाने दिए कि ये टेक्स्ट, ये इमाम की दुआओं के नुस्खे महफूज रहे, जाने देते थे रिवायतों को महफूज करने के लिए। पता नहीं कितने वाक़यात हैं, वक्त बहुत ज़्यादा हो चुका है वरना मैं अभी आपकी खिदमत में अर्ज़ करता, कितने वाक़यात मौजूद हैं, लोगों ने पूरी पूरी जिंदगियां अपनी लगा दी किस काम के लिए, उन्होंने इमाम से चंद रिवायतें सुनी हैं, वो चंद रिवायतें अगली नस्ल को पहुँचाने के लिए। इब्न अबी उमैर का वाक़या बहुत मशहूर है, चंद रिवायतें उन्होंने अहले बैत से सीखी थी और दुश्मन कितना जतन करता रहा कि किसी तरीके से ये रिवायतें हाथ लग जाएं, नहीं दी उन्होंने। इतना टॉर्चर हुए, दौलतमंद आदमी थे, सारा पैसा छीन लिया, जेल में डाल दिया, इतना टॉर्चर किया, नाबीना हो गए बेचारे, रिवायतें नहीं दी, मैं हिफाजत करूंगा इनकी। ये लोग इस तरह मुखलिस होकर अहले बैत की कलाम की हिफाजत करते थे, इल्म की हिफाजत करते थे ताकि ये आगे पहुंच जाए किसी तरीके से। उसके नतीजे में हम लोगों को ये रिवायात मिली और हमें, हम वो जिसे कहते हैं कि वो अमानतदार हैं जिसको इस अमानत की कीमत नहीं पता कि भाई इसकी कीमत क्या है, तो बड़ी कीमत अदा हुई है। और सबसे बड़ी कीमत तो ज़ाहिर खुद करबला, इससे बढ़ के क्या होगा कि वही अमानत इलाहिया जो अल्लाह ने इन मुकद्दस हस्तियों के सुपुर्द की थी, उस अमानत इलाहिया के दिफा के लिए ये सारी कुर्बानियाँ दी गई थी। और सैयदुश्शुहदा ने करबला में जो कुर्बानियाँ दी, तो हम और आप बार बार इस जुमले को कहते हैं कि भाई करबला में सैयदुश्शुहदा ने जिस्म कुर्बान नहीं किए, सैयदुश्शुहदा ने मोहब्बतें कुर्बान किए, जिस्म कुर्बान नहीं करते थे, मोहब्बतें कुर्बान की, नस्बतों को कुर्बान नहीं किया, अकीदतों को कुर्बान किया, मोहब्बतों को कुर्बान किया। हम अगर कुर्बानी भी देंगे ना तो मसलन अपने बेटे की कुर्बानी दे देंगे, हमने एक नस्बत की कुर्बानी दी। सैयदुश्शुहदा ने नस्बत की कुर्बानी नहीं दी, शबीह रसूल कुर्बान किया, शबीह रसूल कुर्बान। उनकी कुर्बानियों का मेयार बहुत ऊंचा था जाहिर है। और करबला के वाक़े के अंदर जो बात समझ में आती है वो ये कि ये कुर्बानियाँ जो सैयदुश्शुहदा ने दी ان قربانیوں کے ساتھ ساتھ جو قربانیاں بی بی زینب سلام اللہ علیہا دے رہی تھی. اللہ، یعنی اگر انسان اس بات کے اوپر غور کرنا شروع کر دے کہ بی بی زینب سلام اللہ علیہا کن مراحل سے گزر رہی تھی اور کن مراحل سے کس اعلیٰ پائے کے ساتھ گزری ہیں، کمال ہی کمال. بی بی نے ایک ایک مرحلے کے اوپر وہ کمال دکھا دیا جو کسی بھی انسان کے لیے ممکن نہیں تھا. اور وہ کمالات کہاں سے شروع ہوئے، کم سے کم اگر کوئی کہے تو پھر طلعہ زینبیہ کو دیکھنا پڑے گا. بی بی شب عاشور ایک موقع کے اوپر دشمن کے نزدیک آنے سے گھبرائیں اور سید الشہداء کے پاس تشریف لائیں اور اپنی گھبراہٹ کا اظہار کیا. گویا گھبراہٹ اتنی زیادہ تھی کہ اس موقع کے اوپر حالت طبیعت غیر ہوئی اور سید الشہداء نے بی بی کو ایک دعا دی، اور دعا دینے کے بعد گویا بی بی زینب سلام اللہ علیہا کا حوصلہ اتنا بلند ہو گیا کہ وہ بی بی جو شب عاشور لشکر دشمن کے لشکر کے نزدیک آنے سے گھبرائی تھیں، اب یہ بی بی طلعہ زینبیہ پہ کھڑے ہو کر وہ منظر دیکھ رہی تھیں. اور یہ منظر کتنا سخت منظر تھا عزیز، ہم تو اس کی منظر کشی بھی نہیں کر پائیں گے جس منظر کو بی بی زینب سلام اللہ علیہا نے مشاہدہ فرمایا. اگر میں صرف آپ کی خدمت میں یہ شب اور یہ ایام اتنے مصائب کے نہیں ہیں یقیناً، اور ہمیں صرف دو جملوں کے اوپر اکتفا کر لینا چاہیے، لیکن اگر صرف ایک روایت آپ کی خدمت میں عرض کروں، آیت اللہ بہجت سے کسی نے پوچھا کہ آوا سید الشہداء جہاں زمین کے اوپر گرے ہیں وہ جگہ کچھ اور ہے، اور جہاں سید الشہداء دفن ہیں وہ جگہ کچھ اور ہے، تو ان دو جگہوں کے درمیان فاصلہ کیوں ہے؟ آغا بہجت ارشاد فرماتے ہیں کہ سید الشہداء جب زمین پر تھے تو ان دشمنوں نے دیکھنے کے لیے کہ سید الشہداء شہید ہوئے یا نہیں ہوئے ہیں خیموں کے اوپر حملہ کرنے کا ارادہ کیا. اس موقع پر سید الشہداء گویا کوہنیوں کے بل کھڑے ہوئے اور دشمن سے کہا کہ لائنوں میں ابھی زندہ ہوں، میرے خیموں کا ارادہ مت کرو. اور سید الشہداء اس موقع پر اپنے آپ کو گھسیٹتے ہوئے خیمے کے دفاع کے لیے آگے بڑھے. عزیز و یہ منظر بی بی زینب سلام اللہ علیہا مشاہدہ فرما رہی تھی. ایک یہ منظر بی بی زینب سلام اللہ علیہا مشاہدہ فرما رہی تھی، اور دوسرا وہ منظر تھا کہ جب تمام لاشیں زمین پہ سے اٹھا لیے گئے اور صرف ایک امام حسین کا لاشا زمین کے اوپر باقی. الا لعنت الله على القوم الظالمين وسيعلم الذين ظلموا ايام قلب ينقلبون. ما تمام الصحيح.